ईरान के एटमी मामले के हल में लालची और तसल्लुत पसंद ताकतें रुकावट हैं, कायद इनकलाब इस्लामी का खिताब। पाकिस्तान में दहशतगर्दी, कराची में एक जज की गाड़ी के रास्ते में धमाका, 9 हलाक, मुतअद्दिद जख्मी। मॉस्को साबिक अमरीकी एजेंट को वॉशिंगटन के हवाले नहीं करेगा, अमरीका की दरखास्त पर सदर पुतिन का जवाब। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। अस्सलाम वालेकुम नाज़रीन, खबरनामे के साथ हाजिर खिदमत हैं। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahartv.ir। इंटरनेट पर बराह रास्त हमारी नशरियात आप इन पतों पर देख सकते हैं, urdu.sahartv.ir/ios, urdu.sahartv.ir/android और urdu.sahartv.ir/live। लीजिए अब आप तफसील के साथ खबरें, मुलाहजा फरमाइए। कायदे इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई ने चंद मुल्कों की तसल्लुत पसंदी को ईरान के पुरम एटमी मामले के हल में रुकावट करार दिया है।
इस्लामी ईरान की अदलिया के पहले सरबराह शहीद आयतुल्ला बहिश्ती और उनके 72 साथियों के यौम शहादत की मुनासबत से अदलिया के सरबराह आयतुल्ला सादिक आमुली लारी जानी ने अदलिया के कारकुनों के हमरा बुध को तेहरान में कायदे इनकलाब इस्लामी आयतुल्ला उज़्मा सैयद अली खामनेई से मुलाकात की। कायदे इनकलाब इस्लामी आयतुल्ला उज़्मा सैयद अली खामनेई ने इस मौके पर अपने खिताब में फरमाया कि ईरान के पुरअमन एटमी मामले में चंद लालची और तसल्लुत पसंद ममालिक नहीं चाहते कि यह मामला हल हो और उनकी जानिब से रुकावटें डाले जाने के बाइस यह मामला अब तक हल नहीं हो सका है। आपने उस तहरीरी दस्तावेज का हवाला देते हुए जिस पर IAEA के दस्तखत मौजूद हैं फरमाया कि इस दस्तावेज में IAEA ने एतराफ किया है कि ईरान के एटमी सरगर्मियों से मुतालिक जो एतराजात थे वो बरतरफ हो चुके हैं, बिनाबनी ईरान के एटमी प्रोग्राम का केस बंद हो जाना चाहिए, लेकिन अमरीकियों ने फौरन ही नए मसाइल खड़े किए क्योंकि वो ईरान पर दबाव डालने के लिए एटमी मामले को मुनासिब हरबा समझते हैं। कायदे इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने ईरान के पुरअमन एटमी मामले में सहूनियों की सरगर्मियों की तरफ इशारा करते हुए फरमाया कि एटमी मामले में इस्लामी जमहूरी ईरान ने कानूनी और शफाफ तौर पर अमल किया है और इस्तदलाल के लिहाज से उसकी बातें मुदल्लल और मंतिकी हैं, लेकिन दुश्मनों का हदफ दबाव जारी रखना, ईरानी कौम को मायूसी में मुबतला कर देना और इस्लामी निज़ाम को तब्दील करना है, बिनाबनी वो इस मसले को हल नहीं होने दे रहे हैं। आपने फरमाया कि उनके लिए एटमी सरगर्मियां इंसानी हकूक, डेमोक्रेसी और किसी भी चीज की कोई अहमियत नहीं है, वो कौम की पेशरफ्त रोकने और ईरान पर दोबारा अपना तसल्लुत जमाने की फिक्र में हैं, लेकिन इस्लामी जमहूरी ईरान खुदा पर तवक्कुल और अवाम पर भरोसे के साथ पूरी कुव्वत और खुद मुख्तारी से काम लेते हुए उनके मुकाबले पर डटा हुआ है और ईरान के मफादात का दिफा कर रहा है। कायदे इनकलाब इस्लामी ने अपने खिताब के एक और हिस्से में 14 जून को अंजाम पाने वाले सदारती इलेक्शन में ईरानी कौम की होशियारी और बसीरत पर मुश्तमिल अजीम और यादगार मुजाहिदाना सियासी कारनामे की कदरदारी करते हुए फरमाया कि इस साल इंतखाबात में अवाम की अजीम शान शिरकत का राज इस्लामी जमहूरी निज़ाम पर उनका एतमाद, इस निज़ाम से उनका लगाव, इंतखाबात के मुंतजमीन और उसकी निगरानी करने वालों पर भरोसा और मुल्क की मुसलसल पेशरफ की उम्मीद है और ये बहुत अहम और नाकाबिल इनकार हकीकत है। आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने मुंतखब सदर की मदद की जरूरत पर जोर देते हुए कहा कि दुश्मनों के तमाम मंसूबों और अहदाफ की नाकामी पेशरफ्त और तरक्की की बुनियाद के उनवान से पायदारी, सलामती का वजूद, दूसरे सदारती उम्मीदवारों की निजाबत और मुंतखब सदर के ताल्लुक से कानून की पाबंदी और कौम के मफादात के दिफा में इस्लामी जमहूरी निज़ाम का तवाना और मुस्तहकम होना हालिया इंतखाबात के दीगर अहम निकात हैं। कायदे इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने फरमाया कि मौजूदा हुकूमत अपनी बाज कमजोरियों के साथ ही बाज मजबूत पहलुओं की भी मालिक है और अगर उम्मीदवारों ने कमजोरियों के बयान के साथ ही इंसाफ से काम लेते हुए जो बुनियादी तामीरी काम किए गए हैं उन्हें भी बयान किया होता तो ज्यादा मुनासिब होता।
एटमी तवानाई की आलमी एजेंसी IAEA के सरबराह ने ईरान के पुरअमन एटमी प्रोग्राम से मुतालिक इख्तलाफात को सिफारती तरीके से हल किए जाने की जरूरत पर जोर दिया है। फार्स न्यूज एजेंसी के मुताबिक IAEA के सरबराह यूकिया अमानो ने कहा है कि वो ईरान के एटमी प्रोग्राम से मुतालिक मामलात के हल के लिए सिफारती तरीके पर यकीन रखते हैं। उन्होंने कहा कि उन्हें यकीन है कि यही रास्ता नतीजा खेज साबित होगा। यूकिया अमानो ने हस्पानवी खबर रसां एजेंसी IFI से गुफ्तगु में कहा कि ईरान के एटमी प्रोग्राम से मुतालिक मुजाकरात को तामीरी और मुयना नतज पर मुंतज होना चाहिए। उन्होंने IAEA पर जानबदारी और सियासी खेल का हिस्सा बनने के इल्जाम को मुस्तरद करते हुए कहा कि एजेंसी जो रिपोर्टें जारी करती है वो बकौल उनके उन मालूम और सबूतों पर मबनी होती हैं जो एजेंसी के तफ्तीशकार जमा करते हैं। उन्होंने कहा कि गुज्त चंद बरसों के दौरान ईरान ने आलमी बरदरी का एतमाद हासिल करने के लिए अहम इकदाम किए हैं। यूकिया अमानों ने इसी तरह ईरान के बुशहर एटमी बिजली घर की सिक्योरिटी के बारे में कहा कि ये एटमी बिजली घर IAEA की निगरानी में काम कर रहा है और इसमें कोई नक्स नहीं है। उन्होंने अपने इस इंटरव्यू के आखिर में एक बार फिर इस बात पर जोर दिया कि मुजाकरात के ताल्लुक से अच्छी तवक्कात और यकीन रखते हैं कि जो रास्ता इख्तियार किया गया है वो समर बख्श साबित होगा। सदर ममलिकत डॉक्टर महमूद अहमदी नजाद ने ईरान को जरी अजनास बरामद करने वाले मुल्क में तब्दील किए जाने की जरूरत पर जोर दिया है। ये बात उन्होंने आज तेहरान के नवाही शहर करज में 14,250 जरई मंसूबों के इफ्तिताह और 8 तहकीकती मंसूबों की तकमील के मौके पर एक तकरीब से खिताब करते हुए कही। सदर अहमदी नजाद ने कहा कि ईरान इस वक्त 120 मिलियन टन सालाना जरई अजनास पैदा कर रहा है और मुल्क की तमाम जरई गुंजाइशों से फायदा उठाकर इसे 300 मिलियन टन तक आसानी के साथ ले जाया जा सकता है। उन्होंने ईरान में पहले जदीद तरीन हर्बर प्लांट्स फार्मिंग यूनिट के इफ्तिताह को इंतहाई पेचीदा टेक्नोलॉजी का हामिल करार दिया और कहा कि ये टेक्नोलॉजी दुनिया में एक इनकलाब है। उन्होंने कहा कि इस टेक्नोलॉजी तक रसाई का मतलब यह है कि ईरान में एक पौधे की खसूसियात दूसरे पौधे में मुंतकिल की जा सकती हैं और इस टेक्नोलॉजी को दूसरे जानदारों पर भी आजमाए जाने का इम्कान मौजूद है। सदर अहमदी नजाद ने कहा कि इस टेक्नोलॉजी की मदद से दिल, गुर्दों और आंखों की बहुत सी बीमारियों पर काबू पाया जा सकेगा। ईरान की पार्लियामेंट मजलिस शुराए इस्लामी के स्पीकर ने इंतहा पसंदों के हाथों मुसलमानों के कत्लेआम को काबिल मजम्मत फेल करार दिया है। मजलिस शुराए इस्लामी के खुले इजलास से खिताब करते हुए स्पीकर डॉक्टर अली लारिजानी ने कहा कि आलम इस्लाम में तशद्दुद से काम लेने वाले मौका परस्त अनासिर को नाकामी का मुंह देखना पड़ेगा। उन्होंने मिस्र के शिया आलिम दीन और उनके साथियों की शहादत की जानिब इशारा करते हुए कहा कि इंतहा पसंद अनासिर शियायान मिस्र पर हमला और उन्हें शहीद करके शाम में बेगुनाह शहरियों के कत्लेआम और पाकिस्तान, अफगानिस्तान और लबनान में दहशतगर्दी के जरिए मुसलमानों को फरसूदा अकायद की पैरवी पर मजबूर करने की नाकाम कोशिश कर रहे हैं। डॉक्टर अली लारिजानी ने कहा कि दहशतगर्द और इंतहा पसंद गुरोह मगरबी मुल्कों के खुफिया इदारों की खुली और गैर एलानिया हिमायत के जरिए मुसलमानों से उनका आराम और सुकून छीन लेना चाहते हैं। पाकिस्तान के शहर कराची में होने वाले बम के धमाके में 9 अफराद जान बहक और हाईकोर्ट के जज समेत मुतअद्दिद अफराद जख्मी हो गए हैं। कराची से मौसूला रिपोर्ट के मुताबिक सिंध हाईकोर्ट के सीनियर जज जस्टिस मकबूल बाकिर के स्क्वाड को कराची के इलाके बंस रोड में मोटरसाइकिल में नस्ब बम हमले का निशाना बनाया गया जिसके नतीजे में 9 अफराद जान बहक हो गए। जहां बहक होने वालों में 2 रेंजर्स, 6 पुलिस एहलकार और जस्टिस मकबूल बाकर का ड्राइवर भी शामिल है। जस्टिस मकबूल बाकर समेत 15 अफराद जख्मी हो गए हैं। अस्पताल के जराए का कहना है कि जस्टिस मकबूल बाकर की हालत खतरे से बाहर है। वाकई में पुलिस वैन मुकम्मल तौर पर तबाह हो गई जबकि दीगर गाड़ियों को भी शदीद नुकसान पहुंचा। हाईकोर्ट के सीनियर जज जस्टिस मकबूल बाकर जस्टिस की गाड़ी जस्टिस मकबूल बाकर की गाड़ी के करीब हुआ। सिंध बार काउंसिल के रहनुमा महमूदुल हसन ने भरपूर वाकई की भरपूर मजम्मत की है। सिंध बार काउंसिल की जानिब से आज इस वाकये के खिलाफ अदालतों का बाइकआउट भी किया गया। हिंदुस्तान की रियासत उत्तराखंड में इमदादी हेलीकॉप्टर के हादसे में मरने वालों की तादाद 20 हो गई है। फ्रांस प्रेस के मुताबिक हिंदुस्तानी फजाइए के कमांडर ने बुध के रोज बताया है कि इमदादी फौजी हेलीकॉप्टर में मौजूद सभी 20 अफराद हलाक हो गए हैं। इस वाकये से पहले हलाक होने वालों की तादाद 8 बताई गई थी। ये इमदादी फौजी हेलीकॉप्टर सैलाबजदा रियासत उत्तराखंड में मंगल के रोज एक इमदादी कार्रवाई के दौरान गिरकर तबाह हो गया था। हिंदुस्तानी जराए ने बताया कि हेलीकॉप्टर गिरने की वजह भी मालूम नहीं हो सकी है लेकिन अंदाजा यह है कि हेलीकॉप्टर खराब मौसम या फनी खराबी की वजह से गिरा होगा। याद रहे कि रियासत उत्तराखंड में बदतरीन सैलाब के नतीजे में दसियों हजार अफराद फंस गए थे जिन्हें किश्तियों और हेलीकॉप्टरों के जरिए निकाला जा रहा है। हिंदुस्तानी जराए का कहना है कि अब भी हजारों अफराद सैलाब में फंसे हुए हैं। مذکورہ ہیلی کاپٹر بھی سیلاب میں پھنسے ہوئے لوگوں کو نکالنے کی کارروائی میں مصروف تھا کہ حادثے کا شکار ہو گیا۔ ہندوستان کے ذرائع کا کہنا ہے کہ اس سیلاب سے مرنے والوں کی تعداد 10,000 سے تجاوز کر گئی ہے۔ لکھنؤ میں ایک جلسہ عام میں ملک میں بالخصوص ریاست اتر پردیش میں انسانی حقوق کی صورتحال کو تشویشناک بتایا گیا۔ تفصیلی رپورٹ کے ساتھ لکھنؤ سے سرور حسین۔
ہندوستان میں حقوق انسانی تنظیموں کے ذریعے حقوق انسانی کی بازیابی کا جائزہ لینے کی غرض سے اتر پردیش کی راجدھانی لکھنؤ میں ایک مذاکرے کا اہتمام کیا گیا، جس میں شرکا نے حقوق انسانی تنظیموں کے ذریعے سست روی پر غم و غصے کا اظہار کیا۔
لکھنؤ میں حقوق انسانی عوامی نگرانی کمیٹی کے زیر اہتمام ایک مذاکرے کا اہتمام کیا گیا، جس میں ہندوستان میں اور خصوصاً اتر پردیش میں حقوق انسانی کے پامالی پر اظہار افسوس کرتے ہوئے شرکا نے مرکزی حکومت اور ریاستی حکومتوں سے گزارش کی کہ وہ حقوق انسانی کمیشن کے اختیارات اور طریقہ کار پر اثر نو غور و فکر کرے اور مظلوم انسانوں کے حقوق کی حفاظت کرے۔ شرکا نے اتر پردیش میں حقوق انسانی تنظیم کے طریقہ کار کو سخت تنقید کا نشانہ بناتے ہوئے ریاستی حکومت کے ذریعے ایسی ناکارہ تنظیم کو تحلیل کر دینے کی پرزور سفارش بھی کی ہے۔
جو شوشت لوگ ہیں، جو دلت ہیں، جو آدیواسی ہیں، جو الپسنکھیک ہیں، وہ پرشاسن شاسن پولیس تنتر دوارا ستائے جا رہے ہیں اور نیا پالیکا بھی ان کی بات سننے کو تیار نہیں ہے اور چاروں طرف سے وہ دھکا کھا کے لوٹے ہیں۔ اتر پردیش کی استھتی میں بہت بڑے ہستکشیپ کی ضرورت ہے۔ اتر پردیش میں راج مانواتھکار آیوگ نٹھلے لوگوں کا ایک آرام گاہ بن چکا ہے۔ ایسے میں ضرورت اس بات کی ہے کہ جتنے بھی مانواتھکار سنگٹھن ہیں، جن سنگٹھن ہیں، ان کا ایک مشترکہ مورچہ بنے اور سرکار سے یہ مانگ کرے کہ پیڑتوں کو نیا ملے۔
کیمرامین ارشاد حسین کے ساتھ سرور حسین، سحر عالمی نیٹورک، لکھنؤ۔
روس نے امریکہ کی نیشنل سیکیورٹی ایجنسی کے سابق ایجنٹ اسنوڈن کو واشنگٹن کے حوالے کرنے سے انکار کر دیا ہے۔ روس کے صدر ولادیمیر پوتین نے کہا ہے کہ امریکہ کی نیشنل سیکیورٹی ایجنسی کے سابق ایجنٹ ایڈورڈ اسنوڈن نے کوئی جرم نہیں کیا، لہذا انہیں کسی طور بھی امریکہ کے حوالے نہیں کیا جائے گا۔ صدر ولادیمیر پوتین نے کہا کہ مجرمین کی حوالگی کے بارے میں امریکہ اور روس کے درمیان کوئی معاہدہ بھی نہیں ہے۔ روسی صدر نے کہا کہ اسنوڈن بدستور ماسکو کے بین الاقوامی ایئرپورٹ کے ٹرانزٹ لاؤنج میں موجود ہیں۔ ادھر بی بی سی نے بتایا ہے کہ امریکہ نے کہا ہے کہ اسنوڈن کی حوالگی سے واشنگٹن اور ماسکو کے درمیان سیکیورٹی تعاون جاری رہ سکتا ہے۔ امریکہ کی قومی سلامتی کونسل کے ترجمان کیلٹن ہائرن نے کہا ہے کہ اگرچہ روس اور امریکہ کے درمیان مجرمین کی حوالگی کا کوئی معاہدہ نہیں ہے، لیکن اسنوڈن کے اوپر لگائے جانے والے الزامات اور اس بات کے پیش نظر کہ اس کا پاسپورٹ منسوخ کر دیا گیا ہے، روس اسے امریکہ کے حوالے کر سکتا ہے۔ دوسری جانب وینیزویلا کے صدر نکولس میدورو نے اعلان کیا ہے کہ ان کا ملک اسنوڈن کو سیاسی پناہ دینے کے لیے تیار ہے۔ میدورو نے بتایا کہ اسنوڈن نے وینیزویلا سے سیاسی پناہ کی درخواست نہیں کی ہے، لیکن اگر وہ درخواست کرتے ہیں تو انہیں مثبت جواب دیا جائے گا۔ نکولس میدورو نے کہا کہ کسی کو بھی یہ حق حاصل نہیں ہے کہ وہ دوسروں کی جاسوسی کرے، اور اسنوڈن اس بات کے مستحق ہیں کہ انسانی حقوق کی بنیاد پر ان کی حمایت کی جائے۔ یاد رہے کہ ایڈورڈ اسنوڈن نے اتوار کو ایکواڈور جانے کے لیے ہانگ کانگ سے ماسکو پہنچے ہیں۔ امریکہ کی نیشنل سیکیورٹی ایجنسی کے سابق مشیر ایڈورڈ اسنوڈن نے امریکہ میں عوام کے مکالمات سنے جانے اور انہیں ریکارڈ کیے جانے، نیز ان کے ای میل چیک کیے جانے سمیت جاسوسی کی اہم معلومات کا انکشاف کر کے تہلکہ مچا دیا ہے۔ اسنوڈن کے انکشافات پر امریکہ کے اندر اور بین الاقوامی سطح پر بھی حکومت امریکہ کو کافی رسوائی کا سامنا ہے۔ شام کے دارالحکومت دمشق کے مضافات میں فوجی آپریشن میں 100 سے زائد دہشت گرد ہلاک ہو گئے ہیں۔ دمشق سے موصولہ رپورٹ کے مطابق شام کی فوج نے دمشق کے جنوبی مضافات میں ایک آپریشن میں 110 دہشت گردوں کو ہلاک کیا ہے۔ اسی کے ساتھ دمشق کے شمال مغرب میں واقع برزہ نامی علاقے میں بھی فوج نے مغرب کے حمایت یافتہ دہشت گردوں کے خلاف آپریشن شروع کر رکھا ہے۔ اس رپورٹ کے مطابق فوجیوں نے برزہ، القابون اور حجر الاسود نامی علاقوں میں بھی دہشت گردوں کے خلاف آپریشن میں نمایاں کامیابیاں حاصل کی ہیں۔ شام کی فوج نے دمشق کے مضافات میں مغرب کے حمایت یافتہ دہشت گردوں کے خلاف گزشتہ ہفتے آپریشن شروع کیا ہے اور بہت سے علاقوں کو ان کے تسلط سے آزاد کرا لیا ہے۔ شام کے فوجیوں نے دمشق کے جنوبی مضافات میں اسلحے اور گولہ بارود سے بھرے دہشت گردوں کے ایک ٹرک کو روک کر اس پر قبضہ کر لیا۔ اس ٹرک سے اسرائیلی لاؤ میزائل، ہیوی مشین گن کی گولیاں، رات میں دیکھے جانے والی دوربینیں اور دواخانوں سے چرائی گئی دوائیں برآمد ہوئی ہیں۔ شام میں مارچ 2011 سے مختلف ملکوں کے دہشت گرد دمشق حکومت کے خلاف جنگ میں مصروف ہیں، جنہیں امریکہ، برطانیہ، فرانس، اسرائیل اور ترکی نے سعودی عرب اور قطر کی ہمہ گیر مالی اور اسلحہ جاتی حمایت حاصل ہے۔ امریکہ شام میں بشار اسد کی حکومت کو، جو اسرائیل مخالف مزاحمت کی ایک اہم کڑی ہے، ختم کر کے اپنی پٹھو حکومت لانا چاہتا ہے تاکہ غاصب اسرائیل کو محفوظ بنایا جا سکے۔ ترکی کی پولیس نے انقرہ اور استنبول میں مظاہرین کو منتشر کرنے کے لیے تشدد کا سہارا لیا ہے، جس کے بعد مظاہرین اور پولیس کے درمیان جھڑپوں میں متعدد افراد زخمی ہو گئے ہیں۔ انقرہ سے موصولہ رپورٹ کے مطابق منگل کی رات انقرہ میں بڑی تعداد میں لوگوں نے اردوغان حکومت کے خلاف مظاہرہ کیا۔ پولیس نے مظاہرین کو منتشر کرنے کے لیے آنسو گیس کی شیلنگ کی اور پانی کی توپیں استعمال کیں۔ منگل کی رات استنبول میں بھی ہزاروں لوگوں نے تقسیم اسکوائر پر اجتماع اور حکومت کے خلاف نعرے لگائے۔ مظاہرین تقسیم اسکوائر پر جانا چاہتے تھے، لیکن پولیس نے اسکوائر کا محاصرہ کر رکھا تھا۔ پولیس کی جانب سے روکے جانے کے بعد مظاہرین نے پولیس کے دستوں کے سامنے دھرنا دیا اور تقریباً ایک گھنٹے تک حکومت کے خلاف نعرے بازی کی۔ مظاہرین نے پرامن مظاہرہ کرنے والوں کے قاتلوں کو قرار واقعی سزا دیے جانے کا بھی مطالبہ کیا۔ رپورٹوں میں بتایا گیا ہے کہ پولیس نے 20 سے زائد افراد کو گرفتار کر لیا ہے۔ ترکی میں گزشتہ 31 مئی سے حکومت کے خلاف مظاہرے جاری ہیں، جن میں اب تک 5 افراد ہلاک اور 8,000 لوگ زخمی ہو چکے ہیں۔ مصر میں حکومت مخالف مظاہرین نے حکمران جماعت آزادی و انصاف پارٹی کے دفتر کو نظر آتش کر دیا ہے۔ مصری ذرائع کے مطابق صدر مرسی کے مخالفین نے منگل اور بدھ کی درمیانی شب شمال مشرقی صوبہ شرقیہ کے نواحی شہر ابراہیمیہ میں واقع آزادی و انصاف پارٹی کے علاقائی دفتر پر حملہ کر کے اسے آگ لگا دی۔ آج اس زدگی کے نتیجے میں اخوان المسلمین کے سیاسی ونگ آزادی و انصاف پارٹی کا دفتر مکمل طور پر تباہ ہو گیا ہے۔ اس سے قبل مظاہرین نے اخوان المسلمین کے ثقافتی دفتر کے علاقائی انچارج عبد الرحمن البر کو اس کے کئی ساتھیوں سمیت ابراہیمیہ شہر کی مسجد میں گھیر لیا تھا۔ اس دوران پولیس اور مظاہرین کے درمیان جھڑپیں ہوئیں، جس میں کہا جا رہا ہے کہ متعدد افراد زخمی ہو گئے ہیں۔ پولیس نے مظاہرین پر قابو پانے کے لیے آنسو گیس کے گولے پھینکے اور عبد الرحمن البر کو مظاہرین سے بچا کر لے گئی۔ مصر میں حکومت مخالف جماعتیں صدر مرسی کے استعفے اور ملک میں قبل از وقت انتخابات کرائے جانے کا مطالبہ کر رہی ہیں، اور انہوں نے 30 جون کو حکومت کے خلاف ملکی مظاہروں کا بھی اعلان کر دیا ہے۔ برازیل میں حکومت کے خلاف مظاہروں کا سلسلہ بدستور جاری ہے۔ برازیل کے مختلف شہروں میں ہمارے نمائندوں نے بتایا ہے کہ عوام سڑکوں پر بدستور موجود ہیں۔ بعض شہروں میں مظاہرین اور پولیس کے درمیان تصادم بھی ہوا ہے۔ اسی کے ساتھ کم از کم 2 افراد کے مارے جانے کی بھی خبر ہے۔ رپورٹوں میں بتایا گیا ہے کہ مظاہرین نے گاڑیوں کے ٹائر جلا کے سڑکیں بند کر دیں اور پولیس سے مقابلہ کیا۔ شہر گوائنیا میں پولیس نے مظاہرین کو منتشر کرنے کے لیے آنسو گیس کی شیلنگ کی اور مظاہرین نے پولیس پر پتھراؤ کیا۔ بلم نامی شہر میں بھی پولیس اور مظاہرین کے درمیان مقابلہ ہوا، جہاں پولیس نے شیلنگ کے ساتھ ہی پلاسٹک کی گولیاں بھی استعمال کی۔ ادھر گویاس نامی شہر میں مظاہرین کے ذریعے ایک ہائی وے کو بند کرنے کے لیے کھڑی کی جانے والی رکاوٹ سے ایک گاڑی ٹکرا گئی، جس کے نتیجے میں 2 خواتین ہلاک ہو گئیں۔ پریس ٹی وی کے مطابق مظاہرین نے بدھ کو بھی برازیل اور یوروگوئے کے فٹ بال میچ شروع ہونے سے پہلے مظاہرے کا اعلان کیا ہے۔ بین الاقوامی فٹ بال فیڈریشن فیفا نے کہا ہے کہ برازیل اور یوروگوئے کا فٹ بال میچ پروگرام کے مطابق ہوگا، جس کے لیے حفاظتی انتظامات بڑھا دیے جائیں گے۔ برازیل کے حکام نے اعلان کیا ہے کہ مینیاس گیریاس کے مینی راو اسٹیڈیم کی حفاظت کے لیے، جہاں برازیل اور یوروگوئے کا فٹ بال میچ ہو رہا ہے، سیکورٹی اہلکاروں کی تعداد بڑھا کر 6,000 کر دی گئی ہے۔ چین کے مسلم آبادی والے علاقے سینکیانگ میں رونما ہونے والے بدامنی کے واقعات میں 27 افراد مارے گئے ہیں۔ سینکیانگ میں ایک مقامی عہدیدار نے اپنا نام ظاہر نہ کرنے کی شرط پر بتایا ہے کہ مسلح افراد نے بدھ کی صبح صوبے کے صدر مقام اورومچی کے نوا میں واقع لوکچون شہر میں پولیس کی چیک پوسٹ اور سرکاری عمارتوں پر حملہ کیا۔ کہا جا رہا ہے کہ حملہ آور آتشی اور غیر آتشی اسلحے سے لیس تھے۔ حملے میں 9 سیکورٹی اہلکار اور 8 عام شہری مارے گئے ہیں۔ اس سے پہلے مائی اپریل میں ہونے والے مسلح فسادات میں 6 پولیس اہلکاروں سمیت 21 افراد ہلاک ہو گئے تھے۔ منگولیا میں صدارتی انتخابات کے لیے آج ووٹ ڈالے گئے ہیں۔ بدھ کے روز ہونے والے صدارتی انتخابات میں 3 امیدواروں کے درمیان مقابلہ ہے، جس میں موجودہ صدر ساخیان البیک دوریج، منگولین پیپلز پارٹی کے امیدوار باد مانیا مبوکین اردنے اور عوامی انقلاب پارٹی کے امیدوار نات ساگ ایدوال شامل ہیں۔ امیدواروں نے دولت کی منصفانہ تقسیم کو اپنے ایجنڈے کا اہم ترین موضوع قرار دیا ہے۔ سروے رپورٹوں میں بتایا گیا ہے کہ موجودہ صدر کی کامیابی کا امکان باقی دو امیدواروں کے مقابلے میں کہیں زیادہ ہے۔ منگولیا میں صدارتی جمہوری نظام حکومت رائج ہے، جس میں پارلیمان اور صدر دونوں عوام کے براہ راست ووٹوں سے منتخب ہوتے ہیں۔ منگولیا نے 1945 میں آزادی حاصل کی تھی۔ اور آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر پیش خدمت ہیں۔ ایران کے ایٹمی معاملے کے حل میں لالچی اور تسلط پسند طاقتیں رکاوٹ ہیں، قائد انقلاب اسلامی کا خطاب۔ پاکستان میں دہشت گردی، کراچی میں ایک جج کی گاڑی کے راستے میں دھماکہ، 9 ہلاک، متعدد زخمی۔ ماسکو سابق امریکی ایجنٹ کو واشنگٹن کے حوالے نہیں کرے گا، امریکی درخواست پر صدر پوتن کا جواب۔ ناظرین، خبریں اپنے اختتام کو پہنچیں۔ تازہ ترین خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھ سکتے ہیں، پتہ ہے urdu.sahar.tv.ir۔ اسی کے ساتھ مجھے اجازت دیجیے، خدا حافظ۔